نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدني علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين
وإن كنتم على سفر اور اگر تم سفر میں ولم تجدوا كاتبا اور نہ تم پاؤ کوئی لکھنے والا کوئی لکھنے والا بھی نہیں ہے وہاں پہ سفر میں جا رہے ہیں ظاہر ہے تو کوئی کاتب نہیں مل رہا تو کیا کرو فریحان مقبوضہ تو رہن رکھ دو قبضہ کیے گا رہن کیا چیز ہوتی ہے رہن وہ چیز ہوتی ہے کہ مثلا مثال کے طور پہ اے اگر بی کو قرض دے رہا ہے تو اے کہتا ہے کہ جی آپ گارنٹی کے طور پہ مجھ کو میری کوئی چیز تو اپنی میرے پاس رکھوا دینا تو بی کہتی ہے کہ اچھا میرے پاس یہ زیور ہے یہ میرا زیور آپ اپنے پاس رکھ لیں اے کو دے دیتی ہے زیور اور اس کے مقابلے میں آپ مجھے مثال کے طور پہ یہ زیور تقریباً 10,000 کا ہوگا تو آلموسٹ 10-11,000 کی رقم آپ مجھے دے دیں ٹھیک ہے تو اے اب گارنٹی کے طور پہ اس کا زیور رکھتی ہے اور بی کو پیسے دے دیتی ہے اب بی جب یہ قرض ادا کرے گی واپس نا تو اے اس کو اس کا زیور دے دے گی اگر بی کبھی یہ رقم نہ ادا کر سکی تو پھر کیا ہوگا اے کم از کم یہ تو کرے گی نا کہ زیور بیچ کے اور اپنی تو پیسے واپس لے لے اس کو تو نہ نقصان ہو تو یہ ایک گارنٹی رکھوائی جاتی ہے جس کو کہتے ہیں نا پلیج کرا لیا کوئی چیز کوئی لوگ اپنا گھر پلیج کرا لیتے ہیں یا زیور یا کوئی ایسی چیز پلیج کرا دیتے ہیں تو اس طرح انسانوں کے درمیان آپس میں بھی یہ معاملات ہو سکتے ہیں اس میں کوئی حرج نہیں ہے کہ مسئلہ نہیں ہے کہ کوئی کاتب اگر مل بھی جاتا ہے مثال کے طور پہ یا سفر نہیں بھی ہے پھر بھی اگر کوئی کہے کہ نہیں جی میں آپ کو کہاں جانوں کیا پتا کل کو کیا معاملات ہوتے ہیں تو میں تو نہیں ٹرسٹ کرتی آپ ایسا کریں مجھے گارنٹی کے طور پہ کوئی چیز میرے پاس رکھوائیں تو اس کو کہتے ہیں رہن تو رہن جب اس کے قبضے میں دے دیا اس کو دے دیا یہ نہیں کہ میں اچھا میں اپنی زیور رکھواتی ہوں لیکن زیور میں اپنے پاس ہی رکھے چھوڑوں نہیں اس کو دیں گے آپ زیور اب جب تک آپ اس کا قرض ادا نہیں کرتے وہ آپ کو زیور نہیں واپس دے گا ٹھیک ہے لیکن یہ یاد رکھیں کہ وہ اس جس نے قرض دیا ہے نا وہ یہ نہیں کر سکتی کہ کل کو وہ کسی پارٹی میں جائے تو وہ زیور پہن کے چلی جائے نہیں وہ استعمال نہیں کر سکتی اس سے فائدہ نہیں اٹھا سکتی کیونکہ اگر اس نے اس سے فائدہ اٹھایا تو یہ کیا ہوگا یہ سود ہو جائے گا ٹھیک ہے یا جیسے کسی نے اپنے مکان وغیرہ گارنٹی کے طور پہ پلیج کرا دیتے ہیں تو اب مکان دوسرے کو دیا تو وہ جا کے اس میں رہنا شروع کر دے یا وہ مکان کو کرائے پہ دے کے کرایہ کھانا شروع کر دے نہیں یہ نہیں کر سکتا وہ قرض دینے والا اپنے پاس رکھے گا یہ اس کے پاس امانت ہے اب امانت وہ واپس کب کر دے گا جس وقت اس کو اس کا جو اس نے قرض دیا تھا وہ اس کو واپس مل جائے اس سے اگر کوئی کرایہ آتا ہے یا کوئی فائدہ ہو رہا ہے تو وہ اسی کو جائے گا جو قرض لینے والا فَإِنْ آمِنَ بَعْدُكُمْ بَعْدًا پھر اگر اعتماد ہو جائے اطمینان ہو جائے یعنی اگر اس نے امین جانا تم میں سے کسی ایک نے دوسرے کو امین جانا امانت دار جانا مثلا قرض دینے والے نے قرض لینے والے کو امین جانا تو اب کیا چاہیے فل یو ادنا امانت تو اس کو چاہیے کہ وہ بھی پھر قرض کو واپس کر دے اگر سیکیورٹی میں اس نے کچھ نہیں رکھوایا کچھ نہیں رکھا قرض دینے والے نے جس نے دیا ہے اس نے کہا کہ نہیں جی میں آپ کو ٹرسٹ کرتی ہوں کوئی مسئلہ نہیں ہے آپ کوئی بھی چیز نہ رکھوائیں آپ کو میں قرض دیتی ہوں تو اب کیا ہے چاہیے کہ وہ شخص جو مقروض ہے وہ اس امانت کو لوٹا دے یعنی جو قرض ہے اب اس کو لوٹانا چاہیے اچھی طرح وقت پہ ادا کر دے اب اور دوسری طرف بھی ہو سکتا ہے جو جس کو اس نے قرض لینے والے نے ٹرسٹ کیا قرض دینے والے کو کہ میں مثلا اپنا زیور اس کو پاس رکھوا رہی ہوں اور اس سے قرض لے رہی ہوں تو میں نے اپنا زیور اس کو ٹرسٹ کر کے دیا اب یہ نہیں ہے کہ وہ زیور اب رکھ ہی لے ہضم کر جائے अब मैं उसको जब कर्ज लेके वापस जाती हूँ उसके पास, ये दी मैंने आपका कर्ज लौटा दिया, अब आप मेरा जेवर मुझे दे दें, तो ये नहीं कहेगी कि नहीं मुझे तो अब पसंद आ गया है ये सेट और मैं नहीं रखना है और मैं तो नहीं देती अब। नहीं, ये उसके पास अमानत थी, उसको वापस करना चाहिए। तो दिस गोज बोथ वेज, ओके, बोथ वेज जाएगा। अगर उसने इसके ऊपर ट्रस्ट किया और इसको बगैर कोई रहन रखे हुए कोई चीज के वो इसको कर्ज दे दिया, तो मकरूज को चाहिए भाई अमानत वापस करे, टाइम पे कर्ज दे दे वापस। और अगर मकरूज जो है उसने कोई चीज रहन रखवाई है, तो अब जिसके पास उसने रहन रखवाई है उसको भी चाहिए कि जब ये कर्ज लेके वापस अदा कर दे तो वो भी रहन रखी हुई चीज को वापस दे दे, ठीक है। तो उसको चाहिए अमानत वापस कर दे, क्योंकि वो अमीन बनाया गया ना। वलियत्तकिल्लाह रब्बहू, और चाहिए कि अल्लाह से डरे जो रब है उसका। फिर खुदा खौफी की बात आ गई, फिर तकवा की बात आ गई। देखिए तकवा 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 कितनी गर्दान है तकवा। इसीलिए कुरान पाक में 200 से ऊपर दफा तकवा की बात आई है। अल्लाह का डर, अल्लाह का डर। इसीलिए बार बार जो हुक्म आता है ना, सिर्फ अल्लाह ताला हुक्म नहीं दे देते कि ये करो ये करो ये करो, अल्लाह के डर के साथ तुम चलोगे तो ये हुक्म भी तुम्हारे लिए बहुत आसान हो जाएंगे। और अगर तुम्हारे अंदर तकवा नहीं है ना, तो ये सारे अहकाम ऐसे होंगे, हाय अब ये भी करना पड़ेगा, हाय अब ऐसा भी होगा। नहीं, तकवा होगा, अल्लाह का खौफ होगा कि मुझे अल्लाह के सामने खड़े होना ना, फिर आप देखिएगा कोई हुक्म आपको मुश्किल लगेगा ही। याद रखें, अगर आपको कोई हुक्म मुश्किल लग रहा है तो तकवा पे गौर करें, मेरे अंदर तकवा कितनी कमी तकवा में है। हुक्म बोझल नहीं होता, आपके अंदर तकवा की कमी है। इसीलिए देखें तकवा की एक मिसाल है मुस्नद में, मुस्नद अहमद में, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि बनी इसराइल में एक शख्स था, उसने दूसरे शख्स से 1,000 दीनार उधार मांगे। उसने कहा गवाह लाओ, उसने जवाब दिया अल्लाह की गवाही काफी है। अब उसने कहा जमानत लाओ, उसने कहा अल्लाह की जमानत काफी है। उसने कहा तूने सच कहा है, ठीक है, एक अदायगी की वो अजल मुकर्रर हो गई कि हाँ ये स्पेसिफिक डेट है, उसको मैं वापस करूंगा। तो उसने उसको 1,000 दीनार गिन के दे दी। अब वो कहीं समुंदर का उसने सफर किया, कहीं चला गया वो आदमी जो जिसने कर्ज लिया था, अपने काम से जब फारिग हुआ और वो जो डेट थी मियाद थी वो पूरी होने को आई, तो उस समुंदर के करीब आया कि कोई कश्ती मिल जाए, कोई जहाज मिल जाए, मैं इसमें बैठ के जाऊं, रकम अदा करके आऊं, लेकिन कुछ भी ना मिला। जब देखा कि वक्त पे पहुंच ही नहीं सकूंगा, तो उसने एक लकड़ी ली, उसको बीच में से ना कट किया और उसमें 1,000 दीनार रख दिया और एक पीस ऑफ पेपर भी रख दिया। फिर मुंह को बंद करके अल्लाह से दुआ की कि परवरदिगार तुझे खूब पता है मैंने फलां शख्स से 1,000 दीनार कर्ज लिए थे, उसने मुझे मुझसे जमानत मांगी थी, तो मैंने तुझे जामिन बनाया था और वो इस पे खुश हो गया था। उसने गवाह मांगा, मैंने गवाह भी तुझे को बनाया, वो इस पे भी राजी हो गया। अब जबकि अपना कर्ज अदा करने आया हूं तो कश्ती ही नहीं मिल रही, अब मैं उस तक रकम कैसे पहुंचाऊं। अब वो समंदर में डाल देता, दुआ करता है ये रकम अल्लाह तू ही अब उस तक पहुंचा दे। फिर वो जब उसने लकड़ी को समंदर में डाल दिया, खुद चला गया, लेकिन फिर भी कश्ती ढूंढता रहा कि कहीं मिल जाए तो मैं जाऊं अब जाके उसको देख लूं। अब यहां तो इधर तो ये हुआ, वहां वो जो आदमी था ना जिसने कर्ज दिया था, जब उसने देखा कि वक्त पूरा हो गया, आज इसको आना चाहिए, आज की डेट में इसने कहा था, तो वो गया समुंदर के पास जाके खड़ा हो गया। तो अब कि अब आए अब मुझे मेरी रकम दे, या किसी के हाथ हो सकता है भिजवाएगा। मगर शाम हो गई, कोई भी नहीं आया, ना कोई कश्ती आई ना कोई। तो अब ये वापस लौटा, किनारे पे एक लकड़ी देखी, तो उसने ये समझ के उठा ली के खाली हाथ तो जा ही रहा हूं, इस लकड़ी को ले जाता हूँ, फाड़ के सुखा लूंगा, जलाने के काम आएगी घर में। तो घर पहुंच के जब उसको काटता है तो खना खन बचती हुई जो वो गोल्ड कॉइन्स थे वो निकलते, गिनता है तो पूरे 1,000। वहीं पे उसकी वो पर्ची पे नजर पड़ती है, उसको उठा के पढ़ता है। फिर एक दिन वो ही आदमी आता है जिसने उसे कर्जा लिया था, वो आके 1,000 दीनार उसको देता है, कहता है ये ले आपकी रकम और मुझे प्लीज माफ कर देना, मैंने बड़ी कोशिश की कि मैं वादा खिलाफी ना करूं, लेकिन कश्ती के ना मिलने की वजह से मजबूर हो चुका था और इसलिए मैं देर मुझे लग गई, आज कश्ती मिली है, मैं आपकी रकम लेके हाजिर हूँ। उसने पूछा क्या मेरी रकम आपने भिजवाई भी है, उसने कहा मैं तो कह चुका हूँ मुझे तो कश्ती मिली नहीं। कहता लेकिन आपने भेजी भी है रकम। नहीं मैंने कुछ कश्ती तो नहीं मिली। उसने कहा अपनी रकम वापस लेके खुश होकर चले जाओ। आपने जो रकम लकड़ी में रखी थी और अल्लाह तवक्कल डाल दी थी उसे अल्लाह ने मुझ तक पहुंचा दिया, मेरे मुझे रकम वसूल हो गई। ये हदीस बुखारी में भी आई है, 7 जगह पे आई है ये हदीस। यानी कितना तकवा था दोनों के अंदर, एक को देने की फिक्र थी और दूसरे ने भी ये नहीं कहा इसको कौन सा पता कि मेरे पास तो पहुंच गई भी रकम, लाओ अब दूसरे एक और 1000 ले लेता हूँ, इसको थोड़ी पता है। और उसने भी ये नहीं सोचा कि मैंने भेज तो दिए मैं 1000, अब मुझे क्या जरूरत है दोबारा लेके चल पड़ो। बस ठीक है अल्लाह का सपोर्ट कर दे, खुद ही उसने अल्लाह ने पहुंचाने हैं, बस ठीक है मामला खत्म मेरा, मैंने तो भेज दिया ना। उसने भी ये नहीं कहा। दोनों के अंदर अल्लाह का खौफ कितना ज्यादा था। वला तख्तुमु शहादा, और शहादत को मत छुपाओ, जो गवाही है उसको नहीं छुपाना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क्या मैं तुम्हें बेहतरीन गवाह ना बताऊं, जो इंसान गवाही मांगने से पहले ही गवाही देने को तैयार हो जाए, यानी उसके पीछे भागना ना पड़े, उसकी मिन्नतें समाजते ना करनी पड़े, वो खुद आके खड़ा हो जाए और गवाही दे, वो खैरु शुहदा है। तो गवाही को छुपाना नहीं, जब गवाही देने का वक्त आए तो गवाही दो, इसलिए कि गवाही को छुपाना जो है ना वो कबीरा गुनाह है। तो पता है अगर मामले का सामने देखा हुआ अगर विटनेस है तो बस इसलिए कि अब हमें जाना पड़ेगा, अब हमें ये होगा, तो इस वजह से नहीं। وَمَنْ يَكْتُمْهَا فَإِنَّهُ آثِمٌ قَلْبُهُ, और जो छुपाएगा गवाही को, छुपाएगा उसको का मतलब क्या है, हा की जमीर किस तरफ जा रही है, गवाही को, जो गवाही को छुपाएगा तो उसका दिल गुनाहगार है। दिल गुनाहगार कैसे है, क्रिमिनल माइंडेड हो गया ना वो, इसलिए कि उसका दिल जानता है कि सच क्या है फिर भी वो उसको छुपा रहा है। और जिसका दिल गुनाहगार हो गया तो उसका तो फिर कुछ भी नहीं रहा, इस गुनाह की जड़ें उसके दिल में। एक होता है ना इंसान अनइंटेंशनली कोई गुनाह करता है, इतना मतलब उसकी इंटेंशन नहीं थी, बस भूल के उसके मुंह से कोई बात निकल गई, कोई भूल चूक से गैर इरादी तौर पे कोई इंसान से कोई गलती हो गई, नियत नहीं थी उसने की, तो वो तो चलो ऐसे गुनाह हैं जिनके ऊपर वो गुनाह मतलब उन्होंने अपनी रूट्स पक्की नहीं की, मगर जो इंटेंशनली इंसान जानता है जान बूझ के फिर वो उसके बाद जाके वहां पे झूठ बोलता है या गवाही को छुपा लेता है, सच्ची बात नहीं बताता, तो ये वो गुनाह है जिसकी जड़ें दिल में घुस गई है, पेनिट्रेट कर गई अंदर तक। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आगाह हो जाओ, जिस्म में एक पीस ऑफ मीट है, लोथड़ा है, ऐसा है कि अगर वो दुरुस्त हो जाए तो पूरा जिस्म दुरुस्त है, सही है, और अगर उसमें रोग आ जाए वो बीमार हो जाए तो पूरा जिस्म बीमार हो जाता है, वो है दिल, सारा मामला ही दिल का। देखो अगर आपका दिल सही है ना तो सारे मामला सही हो जाएंगे, कहीं गलती भी होगी तो वो इंटेंशनल नहीं होगी, और अगर दिल में खराबी है ना तो फिर तो प्लान बना बना के इंसान गुनाह करता है। वल्लाहु बिमा तअमलूना अलीम, और अल्लाह ताला जो तुम अमल करते हो उसको जानने वाला, ये है तकवा के लिए, अल्लाह को इल्म है तभी आपको अंदर तकवा आएगा। कयामत के दिन अल्लाह ताला फरमाएगा कि तुम ये समझते थे कि बहुत सारे तुम्हारे काम हमारे इल्म ही नहीं, तुम ये समझते थे, जैसे इंसान समझता है ना कि पता नहीं अल्लाह को तो पता ही नहीं चला था, इतनी छोटी छोटी बात को अल्लाह कहाँ हिसाब किताब करेगा, इतनी सी बात का भला, मैं ये माली मामलात में जरा सा ही तो हेर फेर किया है, इसे क्या फर्क पड़ता है, इतनी छोटी सी बात, इतनी छोटी सी बात इंसानों से छुपा सकते हो अल्लाह से नहीं छुपा सकते, तुम ये समझते थे कि तुम्हारे कुछ काम अल्लाह को पता ही नहीं चलेंगे। इस आखिरी बात का ताल्लुक सारी पिछली बातों से, जो भी तुम अमल करते हो, लिखने वाला जो लिख रहा है, गवाह जो गवाही दे रहा है, जो कर्ज देने वाला है, जो कर्ज लेने वाला है, तुम सब देख लो कि तुम्हारी हर अमल को अल्लाह जानते। पिछली आयत के एंड में भी इल्म की बात आई, इस आयत के एंड में भी इल्म की बात आई। जब आपके जहन के अंदर ये होगा ना कि अल्लाह को पता है, उसको इल्म है, वो देख रहा है, फिर सारे मामला खुद ब खुद सीधे होने शुरू हो जाएंगे। اور جہاں پہ یہ بات بھولے گی تو پھر معاملات میں خرابی آئے گی. خاص طور پہ یہ بات میں یہاں پہ آپ کو مینشن کرنا چاہوں گی کہ جب انسان اللہ کے اس حکم کو نہیں مانتا, اگر مثلا نہ لکھتا ہے نہ ایسی ٹرانزیکشنز کر رہا ہے اور پھر کہتا ہے نہیں ہمیں تو شرم آتی ہے لکھتے ہوئے, ہم کیسے لکھیں, نہیں لکھوائیں, دوسرا کیا کہے گا کہ اس کو میرے کو ٹرسٹ نہیں ہے, تو اس کا انجام کیا. ابن جریج رحمت اللہ علیہ فرماتے ہیں جو ادھار دے وہ لکھے اور جو بیچے وہ گواہ کر لے. اور ابو سلیمان مرعشی رحمت اللہ علیہ جنہوں نے حضرت کعب کی صحبت بہت اٹھائی, انہوں نے ایک دن اپنے پاس آنے والوں سے کہا تم اس مظلوم کو بھی جانتے ہو جو اللہ کو پکارتا اور اس کی دعا قبول نہیں ہوتی, تم جانتے ہو؟ اے مظلوم تو آپ کو پتا ہے نا, مظلوم کی تو آہ عرش تک پہنچتی ہے, لیکن ایک ایسا مظلوم ہے تو وہ مظلوم ہی, تم کسی ایسے مظلوم کو جانتے جو اللہ کو پکارتا ہے ہائے اللہ میرے ساتھ یہ ظلم ہو گیا ظلم ہو گیا, لیکن اس کی دعا نہیں سنی جاتی. لوگوں نے کہا یہ کس طرح؟ فرمایا یہ وہ شخص ہے جو ایک مدت تک کے لیے ادھار لیتا ہے, نہ گواہ رکھتا ہے, نہ لکھتا پڑھتا ہے, ڈاکومنٹیشن کرتا ہے, پھر مدت گزرنے پر تقاضا کرتا ہے, یعنی اب کہتا ہے کہ مجھے میرا قرض واپس دو, اور دوسرا بندہ انکار کر دیتا ہے. اب یہ اللہ سے دعا کرتا ہے لیکن اللہ تعالیٰ دعا قبول نہیں کرتا, اس لیے کہ اس نے کام جو کیا ہے اللہ کے حکم کے خلاف کیا ہے, یہ اپنے رب کا نافرمان ہوا ہے. سمجھ آئی نا, اللہ تعالیٰ نے اتنی بڑی آیت لکھنے کے اوپر گواہ رکھنے کے اوپر اتنی بڑی آیت اتار دی, اس نے ایٹ دا فرسٹ پلیس اللہ کے حکم کی نافرمانی کی. اب چاہے آپ جتنا مرضی کہو اللہ ہی اس کو پوچھے جس نے میرے پیسے مار لیے جس نے یہ کر لیا اب اللہ ہی مجھے دے گا, بھائی اللہ تعالیٰ اب دعا نہیں قبول کرے گا, اس لیے کہ آپ نے ایٹ دا فرسٹ پلیس اللہ کی نافرمانی کی. ٹھیک ہے, تو آپ تو یہ سمجھتے ہیں نا کہ ہائی اس بےچارے کے پیسے کسی نے مار لیے ہیں تو یہ کتنا مظلوم ہے, مظلوم تو ہے لیکن اس مظلوم کو اللہ کی طرف سے کچھ نہیں ملے گا کیونکہ اس نے اللہ کے حکم کی نافرمانی کی. اور یہاں سے ہمیں ایک بات اور بھی پتا چلی کہ میں نے آپ کو جیسے بتایا تھا نا ڈکٹیٹ کرانا کس کا کام ہے, جو قرض لے رہا ہے, اور گواہ بنانا کس کا کام ہے, گواہ لے کر آنا کس کا کام ہے, جو قرض دے رہا ہے. ٹھیک ہے, اس سے یہ بھی پتا چلا. اچھا پھر اسی طرح ایک اور روایت میں آتا ہے ایسے شخص کے لیے کہ جو پھر قرض دیتا ہے لیکن اس کے بعد پھر وہ لکھتا نہیں, یہ ابن مردوے کی روایت ہے. تین شخص ایسے ہیں جو اللہ سے دعا کرتے ہیں لیکن دعا قبول نہیں کی جاتی. ایک تو وہ جس کے گھر میں بغض اخلاق عورت ہو اور وہ اس کو طلاق نہ دے, دوسرا وہ جو کسی یتیم کا مال اس کی بلوغت کے پہلے ہی اس کو سپرد کر دے, تیسرا وہ جو کسی کا مال قرض دے, کسی کو مال قرض دے اور گواہ نہ رکھے. تم نے خود ہی نہیں گواہ رکھے, قرض دینے والا مجرم بن جاتا ہے کہ جب وہ نہ گواہ رکھتا ہے نہ لکھواتا ہے. اور یہاں سے یہ پتا چل گیا نا کہ قرض دینے والا گواہ رکھے گا, اس لیے کہ یہاں پہ کہا گیا تیسرا وہ شخص جو کسی کو مال قرض دے اور گواہ نہ رکھے, تو اس نے گواہ رکھنے کے, یہاں سے یہ ثابت ہو گیا. اسی طرح یہ جو پیچھے بات گزری ہے کہ ایک ٹرانزیکشن جو ہینڈ ٹو ہینڈ ہوتی ہے اس کے اوپر نہ گواہ رکھنے کی ضرورت ہے اور نہ ہی لکھنے کی ضرورت ہے, اور اس کے بارے میں بھی حدیث آتی ہے مسند احمد میں کہ آپ صلی اللہ علیہ وسلم نے ایک عرابی سے ایک گھوڑا خریدا اور عرابی آپ کے پیچھے پیچھے آپ کے گھر کی طرف رقم لینے کے لیے چلا. جیسے انسان کہتا ہے نا, جیسے میں نے ابھی آپ کو کہا کہ میں ابھی دیتی ہوں تمہیں, تو یہ مجھے ذرا $10 دینا میں ابھی تمہیں دیتی ہوں, تو اس کے لیے لکھنے پڑھنے کی نہیں ضرورت. تو آپ صلی اللہ علیہ وسلم نے بھی اس کو فرمایا کہ میں تمہیں گھر پہ دیتا ہوں چلو آ جاؤ, تو وہ پیچھے پیچھے چل پڑا. جب آپ صلی اللہ علیہ وسلم ذرا جلدی آگے نکل گئے, وہ آہستہ آہستہ پیچھے آ رہا تھا, تو لوگوں کو یہ نہیں پتا تھا کہ یہ گھوڑا بک گیا, تو لوگوں نے قیمت لگانی شروع کر دی کہ میں اتنے دیتا ہوں اتنے دیتا ہوں, یہاں تک کہ جتنے قیمت آپ صلی اللہ علیہ وسلم کے ہاتھ اس نے بیچا تھا اس سے زیادہ قیمت لگ گئی. ٹھیک ہے نا, جو راستے میں لوگ تھے نا ان کو تھوڑی پتا ہے کہ یہ بھائی گھوڑا بک چکا ہے, اب وہ تو قیمت لگا رہے ہیں, اب اس سے زیادہ قیمت جب لگ گئی اب اس کی نیت خراب ہو گئی اس بندے کی. اس نے آپ صلی اللہ علیہ وسلم کو آواز دے کے کہا حضرت یا تو گھوڑا اسی وقت آپ لیں نقد یا میں اور کسی کے ہاتھ بیچ دیتا. آپ صلی اللہ علیہ وسلم یہ سن کے رکے, فرمانے لگے तू तो इसे मेरे हाथ बेच चुका है, फिर ये क्या कह रहा है? उसने कहा, नहीं अल्लाह की कसम मैंने तो नहीं बेचा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, गलत कहता है, मेरे और तेरे दरमियान मामला हो चुका है। आप लोग इधर उधर से बीच में बोलने लगे। उस जो बद्दू आदमी था ना, उसने कहा, अच्छा फिर कोई गवाह लेकर आए कि मैंने आपके हाथ बेच दिया। मुसलमानों ने बहुत कहा उसको कि बदबख्त, तू अल्लाह के नबी के साथ ये कर रहा है, आपकी जुबान से तो हक ही निकलता है। लेकिन वो यही कह जा रहा था, नहीं लाओ गवाह लेकर आओ, गवाह लेकर आओ। इतने में हजरत खुजैमा रजी अल्लाह तआला अन्हु आ गए, और जो बद्दू था उसके इस कॉल को सुन के फरमाने लगे, मैं गवाही देता हूं कि तूने बेच दिया और आप सल्लल्लाहु अलैहि वसल्लम के हाथ में बेचा। आपने फरमाया, तू कैसे गवाही दे रहा है? हजरत उसैमा ने फरमाया, आपकी तस्दीक और सच्चाई की बुनियाद पे ये शहादत दी है। हम जब आपके ऊपर ईमान ले आए हैं, जब आप सल्लल्लाहु अलैहि वसल्लम वही से जो बताते हैं, जब उसके ऊपर ईमान ले आते हैं, तो फिर ये क्या चीज है? हम बगैर देखे, हमने तो नहीं देखा जिब्राइल अलैहि सलाम को आते हुए, हमने तो नहीं देखा वो क्या बात लेकर आए, लेकिन जब हम उसके ऊपर आंखें बंद करके ईमान ले आते हैं, तो फिर क्या इस पे नहीं लाएंगे? उस दिन आपने फरमाया था, आज से हजरत खुजैमा की गवाही दो गवाहों के बराबर है। नहीं,